नेपाल दर्पणमा साथी सुफल काफ्लेसँगै विष्णु विश्वकर्माको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
भारतीय प्रधानमन्त्री दुई दिने राजकीय नेपाल भ्रमणमा आजै उच्च स्तरीय राजनीतिक भेटवार्ता।
जनकपुर रामायण सर्किटमा जोडियो जनकपुर अयोध्या बस सेवा शुरू। नेपाल र भारतका प्रधानमन्त्रीद्वारा अरूण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास।
विद्युतको खपत बढाएर आर्थिक समृद्धिको आधार तयार पार्ने ऊर्जा मन्त्री पुनको भनाई। 5 वर्षभित्र सबै नागरिकलाई विद्युत सेवा उपलब्ध गराउने दावी।
कंगोमा झण्डै 4 लाख बालबालिका भोकमरीको चपेटामा। युनिसेफद्वारा 8 करोड 80 लाख अमेरिकी डलर सहायता माग।
र नेपाल पुलिसलाई दमक गोल्ड कप फुटबलको उपाधि। फाइनलमा मनाङ 1-0 पराजित।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
Himalayan Bank Limited, Vishwasko Saath.
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा आउनुभएको छ। भारतको पटना हुँदै आज बिहान एयर इण्डियाको जहाजबाट उहाँ जनकपुर विमानस्थलमा ओर्लिनु भएको हो। भारतीय प्रधानमन्त्री मोदीलाई रक्षा मन्त्री ईश्वर पोखरेल, दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायतले जनकपुर विमानस्थलमै स्वागत गर्नुभयो। विमानस्थलबाट गाड़ी चढ़ेर सीधै जानकी मन्दिर पुगेका मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा स्वागत गर्नुभएको थियो। भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा आज झन्डै 4 घण्टा बिताउनुभयो। जनकपुरबाट सहकर्मी शैलेन्द्र महतो।
44 सेनाको टोली सहित एयर इण्डियाको विमानबाट सिधै जनकपुर विमानस्थलमा ओर्लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रक्षा मन्त्री ईश्वर पोखरेल र प्रदेश नम्बर 2 का मुख्यमन्त्री लालबाबु राउत लगायतले स्वागत गर्नुभयो। विमानस्थलबाट गाड़ीमा जानकी मन्दिरमा पुगेका मोदीलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनुहुन्थ्यो। जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णव र सह महन्त राम रोशन दास वैष्णवले दुवै प्रधानमन्त्रीलाई पाग लगाएर स्वागत गर्नुभयो। मन्दिरमा मोदीले दर्शन एवं विशेष पूजा आराधना गरेपछि दुवै प्रधानमन्त्रीले जनकपुर अयोध्या रामायण सर्किटको उद्घाटन गर्नुभयो। जनकपुरबाट अयोध्या जाने बसलाई हरियो झण्डा देखाएर सर्किटको उद्घाटन गर्दै दुवै प्रधानमन्त्रीले छोटो सम्बोधन समेत गर्नुभएको थियो। तत्पश्चात भारतीय प्रधानमन्त्री मोदी ऐतिहासिक रंगभूमि मैदान 12 बिघा पुगेपछि उहाँलाई रक्षा मन्त्री पोखरेल र मुख्यमन्त्री रावतले पुनः स्वागत गर्नुभयो। 12 बिघा मैदानमा आकर्षक मञ्च बनाइएको थियो भने नागरिक अभिनन्दनका लागि 8 जिल्लाबाट झण्डै 1.5 लाख सर्वसाधारण सहभागी भएका थिए। सीमावर्ती भारतबाट समेत मोदीका स्वागतका लागि भारतीयहरू जनकपुर आएका थिए। 12 बिघा मैदानमा मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरेको छ। मेयर लाल किशोर शाहले मोदीलाई नागरिक अभिनन्दनको साथै जनकपुरको साँचो हस्तान्तरण गर्नुभयो। प्रदेश सरकार, जनकपुर उद्योग वाणिज्य संघ र वीरगंज उद्योग वाणिज्य संघले मोदीलाई छुट्टा छुट्टै 3 121 किलोको माला लगाएर स्वागत गरेका थिए। मोदीले झण्डै 45 मिनट मञ्चबाट सम्बोधन गर्नुभयो। सम्बोधन गरे पश्चात मोदी जनकपुर विमानस्थलबाट एयर इण्डियाको विमानबाट काठमाडौँ प्रस्थान गर्नुभएको थियो।
जनकपुरबाट उडेको आधा घण्टापछि काठमाडौँ उत्रिएका भारतीय प्रधानमन्त्री मोदीलाई दिउँसो 3 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री प्रदीप गेवालीले स्वागत गर्नुभयो। विमानस्थलबाट सिधै चुच्चेपाटी स्थित हयात होटल पुग्नुभएका मोदीले झण्डै 2 आराम गर्नुभयो। 2 आरामपछि काठमाडौँमा पनि उहाँको व्यस्त तालिका शुरू भयो। थप जानकारी सहित साथी मदन पौड्याल।
हयात होटलमा 2 आरामपछि मोदी बेलुका 5 सैनिक मञ्च टुँडीखेल पुग्नुभयो। टुँडीखेलमा उहाँलाई गार्ड अफ अनर प्रदान गरिएको छ। गार्ड अफ अनर पछि मोदी राजनैतिक भेटघाटमा व्यस्त हुनुभयो। मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पोनसँग शिष्टाचार भेटवार्ता गर्नुभयो। आजै बेलुका प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच होटल द्वारिकाचमा भेटवार्ता भएको छ। साथै मोदीले राजनैतिक दलका नेताहरूसँग पनि भेटवार्ता गर्नुभएको छ। होटलबाटै दुवै प्रधानमन्त्रीले संखुवा सभामा बन्न लागेको 900 मेगावाटको अरूण तेस्रोको शिलान्यास गर्नुभएको छ। रिमोट मार्फत स्विच थिचेर अरूण तेस्रोको शिलान्यास भएको हो। साथै प्रधानमन्त्री ओलीले मोदीको सम्मानमा रात्रिभोज पनि आयोजना गर्नुभएको छ। काठमाडौँमा राजनैतिक दलका नेताहरूसँग भेटवार्ता गरे पनि मोदीले आज बिहान जनकपुरमा भएको कार्यक्रममा भने आफ्नो यो भ्रमण धार्मिक भएको दावी गर्नुभएको छ।
मेरो यस पटकको नेपाल भ्रमण प्रधानमन्त्रीको रूपमा यन्दा पनि प्रधान तीर्थयात्रीको रूपमा हुनेछ।
मोदीले समृद्ध नेपाल सुखी नेपालीको अभियानमा भारतले साथ दिने प्रतिबद्धता समेत जनाउनुभयो। समृद्धिका लागि 5 सूत्र सुनाउँदै उहाँले ट्रेडिसन अर्थात परम्परा, ट्रेड अर्थात व्यापार, टुरिज्म अर्थात पर्यटन, टेक्नोलोजी अर्थात प्रविधि र ट्रान्सपोर्ट अर्थात यातायात नै मुख्य कडी भएको समेत बताउनुभयो। भारत नेपालसँग हाइवे, आइवे, ट्रान्सवे, रेलवे, हवाई सेवा र जलमार्गसँग जोडिन चाहेको पनि मोदीले उल्लेख गर्नुभएको छ।
जल हो, थल हो, नभ हो या अन्तरिक्ष हो, हमें आपस में जुड़ना है। जनता के बीच के रिश्ते नाते फले फूले और मजबूत हो, इसके लिए कनेक्टिविटी अहम है। यही कारण है कि भारत और नेपाल के बीच कनेक्टिविटी को हम प्राथमिकता दे रहे हैं।
तर 2072 साल असोज पछि भारतले लगाएको नाकाबन्दी बारे मोदीले केही बोल्नु भएन। यो भ्रमणलाई नाकाबन्दी पछि बिग्रेको सम्बन्ध पुरानै अवस्थामा फर्काउने भारतको प्रयत्नका रूपमा भने हेरिएको छ।
रिपोर्टपछि फेरि खबरकै सिलसिला। मोदीको भ्रमणका कारण बिहान जनकपुरको र दिउँसो काठमाडौँको यातायात अस्तव्यस्त भयो। जनकपुर सहित काठमाडौँको र मुक्तिनाथ क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी सम्मिलित सुरक्षा समिति समेत गठन गरिएको गृह मन्त्रालयले जनाएको छ। मोदीको सुरक्षाका लागि राज्यका 4 सुरक्षा अंग परिचालन गरिएको प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो। जनकपुर र मुक्तिनाथ क्षेत्रमा नेपाली सुरक्षाकर्मीसहित भारतीय सुरक्षाकर्मी पनि खटिएका छन्। नेपाली सेनाले मुक्तिनाथ र काठमाडौँमा गस्ती बढ़ाएको छ। 2 नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि काठमाडौँबाट मुक्तिनाथ जाने कार्यक्रम छ। मुक्तिनाथमा पूजा गरेपछि उहाँले काठमाडौँ फर्केर पशुपतिनाथको मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम छ। भोलि नै उहाँले राजनीतिक भेटघाट भोलि नै उहाँले राजनीतिक भेटवार्ता गर्नुहुनेछ भने काठमाडौँ महानगरपालिकाका तर्फबाट उहाँलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ। भोलि दिउँसो 4 बजे मोदी भारतीय सेनाको विशेष विमानबाट नयाँ दिल्ली फर्कनुहुनेछ।
यसैबीच जनकपुर आजदेखि रामायण सर्किटमा जोडिएको छ। जनकपुरमा रहेको जानकी मन्दिर परिसरमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले सर्किटको उद्घाटन गर्नुभएको हो। जनकपुर रामायण सर्किटमा जोडिएपछि पर्यटनको माध्यमबाट दुवै देशबीचको सम्बन्ध र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने दावी दुवै देशका प्रधानमन्त्रीको छ। दुई देशका प्रधानमन्त्रीले जनकपुर अयोध्या सीधा बस सेवाको पनि शुभारम्भ गर्नुभएको छ। भारतीय प्रधानमन्त्री मोदीले एकादशीको दिन जानकी मन्दिरमा आउन पाउनु आफ्ना लागि सौभाग्य भएको बताउनु भएको छ।
यस्तै जनकपुर उपमहानगरपालिकाले गरेको अभिनन्दन समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर क्षेत्रको विकासका लागि 100 करोड़ रूपियाँ सहयोग घोषणा गर्नुभएको छ। रंगभूमिमा नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै मोदीले सहयोगको घोषणा गर्नुभएको हो। उहाँले आफूलाई जनकपुर आउँदा आफ्नै ठाउँमा आए जस्तो लागेको तथा आफन्तहरूसँग भेटघाट गरेको जस्तो लागेको भन्दै जनकपुरको विकासका लागि 100 करोड़ सहयोग घोषणा गर्नुभएको हो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
आइपुग्यो आइपुग्यो, बङ्गलादेशमा निर्मित रनर मोटरसाइकलहरू नेपाली बजारमा आइपुग्यो।
6 वर्षको वारेन्टी र राम्रो माइलेजका साथ 80 cc, 100 cc, 110 cc, 125 cc र 150 cc सम्मका मोटरसाइकलहरूका साथै 110 cc को स्कुटर पनि उपलब्ध छ।
रनर बाइक र स्कुटर आधिकारिक डिलरहरूबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरू
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिर्ता मोड,
71 राजविरार,
पुर, महेन्द्रनगर फासी,
मिर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्रनगर,
सिरहा लहान,
नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर, सम्पर्क 98512016 46,
वेबसाइट www.romanmotor.com।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा विभागको अनुरोध। शैक्षिक सत्र 2075 विद्यार्थी भर्ना अभियानका सन्दर्भमा विपन्न, गरीब, सीमान्तकृत, पिछड़िएका बालबालिकाहरूलाई भर्ना गरी अभिभावकत्व ग्रहण गर्नुहुने महानुभावहरूले शिक्षा विभागको वेबसाइट www.doe.gov.np मा राखिएको अनलाइन फारम भरी अभिलेख अध्यावधिक गर्ने कार्यमा सहयोग गरिदिनुहुन सबै विशिष्ट व्यक्तित्व एवं भर्ना अभियानका अभियन्ताहरूमा शिक्षा विभाग हार्दिक अनुरोध गर्दछ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भारतीय प्रधानमन्त्री मोदी दुई दिने राजकीय नेपाल भ्रमणमा, जनकपुरमा मोदीको नागरिक अभिनन्दन, जनकपुर रामायण सर्किटमा जोडियो, आजैदेखि जनकपुर अयोध्या बस सेवा शुरू लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बानी छोड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गर्नुभएको छ। मोदीको नेपाल भ्रमण शुरू भएको दिन आज ट्वीट गर्दै श्रेष्ठले नाकाबन्दी र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने काम गलत थियो भन्ने महसुस गर्ने विश्वास व्यक्त गर्नुभएको हो। पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले भारतीय प्रधानमन्त्री मोदीले भ्रमणका क्रममा गल्ती सच्याउने तत्परता देखाउने विश्वास पनि व्यक्त गर्नुभएको।
यस्तै भारतीय प्रधानमन्त्री मोदीलाई नाकाबन्दीको समय सम्झाउन भन्दै विवेकशील साझा पार्टीले आफ्नो पार्टी कार्यालयमा राखेको ब्यानर प्रहरीले हटाइदिएको छ। ब्यानरमा मोदीजी नेपालमा स्वागत छ तर नाकाबन्दी भुलेका छैनौं लेखिएको थियो। ललितपुरको बखुण्डोल स्थित केन्द्रीय कार्यालयमा टाङ्गिएको ब्यानर प्रहरीले जबरजस्ती हटाएपछि विवेकशील साझा पार्टीले बेलुनमा बाँधेर ब्यानरलाई उडाएको छ। 2 वर्ष अघि गरेको नाकाबन्दी सम्झाउँदै केही सर्वसाधारणले अघि 8 बजेदेखि 10 मिनटसम्म काठमाडौँमा बत्ती निभाएर मोदीको विरोध गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरूण तेस्रो जलविद्युत आयोजनाको संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ। दुई प्रधानमन्त्रीले काठमाडौँबाट स्विच अन गरेर आयोजनाको शिलान्यास गर्नुभएको हो। संखुवा सभामा निर्माण हुन लागेको 900 मेगावाटको अरूण तेस्रो जलविद्युत आयोजनाको निर्माण भारतीय कम्पनी सतलजले गर्न लागेको हो। सतलजले 2071 मंगिर 9 आयोजना निर्माणको लगानी बोर्डसँग आयोजना विकास सम्झौता गरेको थियो। बिजुली उत्पादन शुरू भएको 25 वर्षपछि सतलजले यो आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तले विद्युतको खपत बढाएर आर्थिक समृद्धिको आधार तयार पारिने बताउनु भएको छ। सामुदायिक विद्युत उपभोक्ता महासंघ नेपालको 5 राष्ट्रिय महाधिवेशनको आज ललितपुरमा उद्घाटन गर्दै मन्त्री पुनले आगामी 5 वर्षभित्र सबै नागरिकलाई विद्युत सेवा उपलब्ध गराइने बताउनुभयो। उहाँले अहिलेसम्म 35% नागरिकको पहुँचमा विद्युत सेवा नपुगेकाले ती क्षेत्रमा विद्युत उपलब्ध गराउन सरकार प्रयासरत रहेको पनि बताउनुभयो। ऊर्जा मन्त्री पुनले नागरिकलाई सहज रूपमा विद्युत सेवा पुर्याउन सामुदायिक संस्थाको भूमिका समेत महत्वपूर्ण रहेको बताउनुभयो। सरकारले 3 वर्षमा 3,000, 5 वर्षमा 5,000 र 10 वर्षमा 10,000 मेगावाट विद्युत उपलब्ध गराउने लक्ष्य निर्धारण गरेकाले सबै वर्ग तथा क्षेत्रलाई समेटेर अघि बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। ऊर्जा मन्त्रालयले केही दिन पहिले जारी गरेको श्वेत पत्रमा ऊर्जाको उत्पादनमा जोड, प्रसारण लाइन निर्माण तथा अन्य नीतिगत विषयमा समेत स्पष्ट पारेको जानकारी पनि मन्त्री पुनले दिनुभयो।
33.5 किलो सुन प्रकरण र सनम साक्के हत्यासँग जोडिएका 30 अभियुक्तको बारेमा सरकारी वकिलका तर्फबाट बहस सकिएको छ। मोरङका जिल्ला न्यायाधीश नारायण प्रसाद शर्माको इजलासमा भएको बहसमा सरकारी पक्षको बहस सकिएको हो। वैशाख 19 गते जिल्ला अदालत मोरङमा दायर गरेको मुद्दामा 63 जनालाई आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्यजान अभियोगमा हिजोदेखि बहस शुरू भएको हो। सरकारी वकिलको तर्फबाट बहस सकिएसँगै पर्सीदेखि प्रतिवादीको तर्फबाट बहस हुनेछ। बुधबारसम्म 42 जनाले वकालत नाममा दर्ता गराएकोमा बहस गर्ने दिनसम्म 80 भन्दा प्रतिवादीको तर्फबाट वकिलहरूले बहस गर्ने जिल्ला अदालतका श्रेष्ठदार नवराज दुलालले जानकारी दिनुभयो।
जिल्ला अस्पताल ताप्लेजुङमा चरम लापरवाही देखिएको छ। जिल्लाको एकमात्र अस्पतालमा खचाखच बिरामीको चाप देखिए पनि 12 बजेसम्म डाक्टर नआउँदा बिरामीहरू समस्यामा पर्ने गरेका छन्। जाँच गराउन अस्पताल पुगेका बिरामीले डाक्टर समयमा नआउँदा घण्टौं पर्खिनुपर्ने बाध्यता छ। कतिपय अवस्थामा त फर्केर जानुपर्ने बाध्यता समेत रहेको बिरामीको गुनासो छ।
रोल्पाको सुनिल स्मृति गाउँपालिका 4 देउखुरी खोलामा ट्र्याक्टर दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, 1 जना घाइते भएका छन्। दुर्घटनामा ट्र्याक्टर चालक सुनिल स्मृति गाउँपालिका 4 तारा रोका मगर र त्यही ठाउँका शिव ओलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालक हरिवन नगरपालिका 7 35 वर्षका बोलकृष्ण बरालको ज्यान गएको छ।
यस्तै भारतको श्रीबस्ती मुलिनपुरमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा 1 जनाको ज्यान गएको छ, अरू 34 जना घाइते भएका छन्। बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर 3 कालाफाँटका बासिन्दा सवार बस दुर्घटना हुँदा कालाफाँटकी राबिया बेगम खाँको ज्यान गएको प्रहरीले जनाएको छ। बस बाँकेबाट बहराइचमा तीर्थयात्राका लागि गएको थियो।
कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाई फरार रहेका सियाराम प्रसाद कुशवाहा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले कुशवाहालाई काठमाडौँको शान्तिनगरबाट पक्राउ गरेको हो। हिन्दू युवा संघ नेपालका अध्यक्ष काशी तिवारीको हत्या अभियोगमा उच्च अदालत जनकपुरले उनी विरूद्ध सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। कुशवाहाले 2067 असार 12 गते तिवारीको हत्या गरेका थिए।
यस्तै ललितपुरमा नक्कली सुन देखाएर ठगी गरेको आरोपमा 2 जना पक्राउ परेका छन्। रामेछाप दुरागाउँ 8 दिपेन्द्र बराइली र सिन्धुपाल्चोक फुलपिङ 3 रमेश बैजुलाई जिल्ला प्रहरी कार्यालय ललितपुरले पक्रेको हो। सुन दिन्छु भनी ठगी गर्ने नियत राखी हिँडिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सरकारले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन पर्सि आइतबार काठमाडौँ उपत्यकामा काठमाडौँ उपत्यकाका 3 जिल्लामा सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले आज सूचना निकालेर आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुने जानकारी दिएको हो। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आइतबार ललितपुरको जावलाखेलमा हुँदैछ। हिजो रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्याएकाले आइतबार भोटो जात्रा हुने भएको हो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खतम पार्यो, खतम खतम
के खतम भयो?
सबैले पढे, मेरो नाति चाहिँ दिनभरि मार्तोल रेन्जु पेन्चिस बोकेर हिँड्छ। हेर्नुहोस्,
सिप त सिक्यो नि त, तिम्रो नातिलाई सबैले प्लम्बर बाबु भन्छन्। यो वडामा धारा बाथरुम बनाउनु पर्यो भने ऊ एक नम्बरको छ,
तर हातमा रेन्जु पेन्चिस मात्र भएर के अरू प्रमाण पत्र छैन?
अब त्यो पनि हुन्छ हजुरबा, हामी जस्तै विभिन्न सिप भएका तर प्रमाण पत्र नभएकाहरूले सिटिई भिटी को पाएको पर्ने सिप परीक्षण केन्द्रमा परीक्षा दिएर तह 1 देखि तह 4 सम्म मान्यता प्राप्त प्रमाण पत्र लिन पाइन्छ।
ए हो र?
त्यति मात्रै हो र हजुरबा, अब चाँडै नै तह 5 देखि तह 8 सम्मको प्रमाण पत्र समेत प्राप्त गर्ने प्रणाली बन्दैछ। यसको अर्थ अब प्राविधिक तथा व्यावसायिक धारमा पनि बिए एमए र पिएचडी सम्मको योग्यता हासिल गर्न सकिनेछ।
अनि मान्यता
संसार भरि पाइन्छ। मेरो नातिनीले पनि ब्युटी पार्लर सिकेर सिटी भिटीबाट प्रमाण पत्र लिएर आएकी छिन्।
अनि कसले गर्दैछ यस्तो राम्रो काम?
सिटी भिटी अन्तर्गत
नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। रसुवाको पासाङ लामो राजमार्ग सुधारको काम तीव्र रूपमा अगाडि बढेको छ। वर्ष अघि नै सुधार गरिसक्ने भन्दै काम अघि बढाइएको हो। यो सड़क खण्डमा खाल्डाखुल्डी पुर्ने, ढलान गर्ने, कस्बे मर्मत गर्ने, नाला मर्मत गर्ने, पीस गर्ने र साँगुरो सड़कलाई चौडा बनाउने काम भइरहेको डिभिजन सड़क कार्यालय नुवाकोटले जनाएको छ। गएको वर्ष बजेट ढिला आउँदा सड़क मर्मत तथा सुधारको काम प्रभावित भएको थियो।
ओखलढुङ्गाका सामुदायिक विद्यालयले सञ्चालन गरेको प्राविधिक शिक्षामा विद्यार्थी आकर्षण बढेको छ। ओखलढुङ्गाका कक्षा 12 सम्म पठन पाठन हुने 3 सामुदायिक विद्यालयले विभिन्न विधाका प्राविधिक कक्षा सञ्चालन गर्दै आएका छन्। प्राविधिक शिक्षा पढ्न ती विद्यालयमा छिमेकी जिल्ला सोलुखुम्बु, खोटाङ र उदयपुरबाट समेत ओखलढुङ्गा आउने विद्यार्थीहरू छन्।
बझाङमा आजदेखि फेरि एर्सा संकलन खुला गरिएको छ। वैशाख 14 गते बसेको धनसेरी वन सुरक्षा समितिको बैठकको निर्णय अनुसार आजदेखि एर्सा संकलन खुला गरिएको हो। यसअघि बझाङमा गएको वैशाख 16 गतेदेखि हिजोसम्म एर्सा संकलन गर्न रोक लगाइएको थियो। एर्सा संकलन गर्न छूट दिएसँगै स्थानीय बासिन्दा एर्सा खोज्न लेकतिर जान थालेका धनेश्वरी वन सुरक्षा समितिका कोषाध्यक्ष प्रेमबहादुर बोहराले जानकारी दिनुभयो।
पाँचथरका अलैँची किसान परम्परागत भट्टी त्यागेर आधुनिक भट्टीतर्फ आकर्षित हुन थालेका छन्। अलैँची सुकाउन कम इन्धन चाहिने, समयको बचत हुने तथा सुकाएको अलैँची प्राकृतिक रंग र बास्ना हुने भएकाले किसान आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन्। फालेलुङ गाउँपालिका 7 जनकलाल राईले आफूले जडान गरेको उन्नत भट्टी प्रभावकारी भएको भन्दै अन्य अलैँची किसानलाई समेत त्यसको प्रयोग गर्न सुझाव दिएको जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
आजको मेरो पनि भन्नु छ मा हामीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा आएका प्रतिक्रियालाई लिएका छौं।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकीय भ्रमणका बेला आज विवेकशील साझा पार्टीको कार्यालयमा नाकाबन्दी स्मरण गराउन राखिएको ब्यानर प्रहरीले हटाएको समाचार उज्यालो अनलाइनमा पढेर शुक्र लिम्बू फेसबुकमा लेख्नुहुन्छ, नेपाली मित्रहरू, पहिला आफू सक्षम बन्न सिक, त्यसपछि अरूको विरोध गर। मेरो घरमा भएको अन्न छिमेकीलाई दिनै पर्छ भन्ने त केही पनि छैन नि।
भीम विश्वकर्मा ट्विटरमा उज्यालोलाई मेन्सन गर्दै लेख्नुहुन्छ, मैले अहिलेसम्म कहिल्यै केही भनेको थिइन, तर आज भन्न मन लाग्यो। ओली र मोदीको प्रेस कन्फरेन्समा नेपालका पत्रकारहरूले विगतमा गरिएको नाकाबन्दी शब्द उच्चारण गरून्।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बानी छोड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेको खबर उज्यालो अनलाइनमा पढेर सबिन तामाङ लेख्नुहुन्छ, नेपाली नागरिक त्यो समयमा कति समस्यामा बाँचेका थिए, अहिले आएर स्वीकार गर्दा नागरिकले भोगेको पीड़ा कम हुँदैन। सबैले राजनीतिको खोल ओढेका छन्, हामी नागरिकको दुःख सधैँ आफूसँगै हो।
शेखर नेउपाने उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, अहिले मोदीको भ्रमणले सबैजना मक्ख परेका छन्। अस्ति नाकाबन्दी लगाउँदा झ्यालका चौकुस बालेर भात पकाएर खाएको के सबैले बिर्सिएकै होला नि त।
केशव भट्ट ट्विटरमा लेख्नुहुन्छ, नेपालमाथिको खुल्लम खुल्ला हस्तक्षेप बन्द गर्न सरकारले पहल गरोस्, भारतीयले अब सिमानामा हेप्न नसकुन्, हामी नेपालीलाई अब सिमाना मिचिएको खबर सुन्न नपरोस्।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचारका लागि हाम्रो आइभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋतु थेबे र बिना नेउपाने। अब विदेशका खबर। गणतन्त्र कंगोमा झण्डै 400,000 बालबालिका भोकमरीको चपेटामा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। सबैभन्दा धेरै कंगोको कसाई क्षेत्रका बालबालिका भोकमरीबाट प्रभावित भएका छन्। कसाईमा द्वन्द चुलिएपछि हजारौं नागरिक ज्यान जोगाउन भागेका थिए। भागेका मध्ये धेरै जसोले त ज्यान गुमाइसकेको बीबीसीले जनाएको छ। संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले बालबालिकालाई सहयोगका लागि 8,80,00,000 अमेरिकी डलर सहायता माग गरेको छ। कंगोका तीनवटा अस्पतालको भ्रमणबाट फर्किएका युनिसेफका एक प्रतिनिधिले अधिकांश बालबालिका शीघ्र कुपोषणको शिकार भएको बताएका छन्। युनिसेफले कसाईमा झण्डै 40,00,000 मानिसका लागि सहयोग आवश्यक रहेको बताएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। झापामा भएको दमक गोल्ड कप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। दमकको दमक बहुमुखी क्याम्पसको मैदानमा आज भएको फाइनलमा चिर प्रतिद्वन्दी मनाङ मर्स्याङदी क्लबलाई 1-0 हराउँदै पुलिसले उपाधि जितेको हो। पुलिसलाई उपाधि जिताउन खेलको एकमात्र गोल रेजिन सुब्बाले गरे। उपाधिसँगै पुलिसले 13,11,000 रुपियाँ नगद पुरस्कार पाएको छ।
चौथो राष्ट्रिय महिला कप लीग भलिबल जेठ 21 26 गतेसम्म हुने भएको छ। प्रतियोगिताका खेल त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हुने नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो। राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा सशस्त्र प्रहरी बलको ईपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शिवम न्यू डायमण्ड एकाडेमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवनको पद्मोदय क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले 2,00,000, उपविजेता 1,00,000, तेस्रो हुने टोलीले 50,000 र चौथो हुने टोलीले 25,000 रुपियाँ पुरस्कार पाउनेछन्।
भोलिदेखि उदयपुरमा शुरू हुने उदयपुर गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिताका खेलहरू भोलिदेखि थरुहट रंगशाला गाईघाटमा हुनेछन्। उद्घाटन खेलमा भोलि रूपन्देही 11 र झापा 11 बीच प्रतिस्पर्धा हुनेछ। यो प्रतियोगिताको विजेताले 5,00,000 रुपियाँ नगद पुरस्कार पाउनेछ। गएको संस्करणको विजेताले 1,50,000 मात्र पाएको थियो।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स बीच खेल भइरहेको छ। जयपुरमा टस जितेर ब्याटिङ शुरू गरेको चेन्नईले ताजा अवस्थामा 2/3 खेल सकिँदा 1 गुमाएर 23 रन जोडेको छ। 10 खेल खेलेको चेन्नई 14 अङ्क सहित दोस्रो स्थानमा छ। समान खेल खेलेको राजस्थानले 8 अङ्क मात्र जोडेको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भारतीय प्रधानमन्त्री मोदी दुई दिने राजकीय नेपाल भ्रमणमा आज उच्च स्तरीय राजनीतिक भेटवार्ता।
जनकपुर रामायण सर्किटमा जोडियो। जनकपुर अयोध्या बस सेवा आजदेखि शुरू। नेपाल र भारतका प्रधानमन्त्रीद्वारा अरूण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास।
विद्युतको खपत बढाएर आर्थिक समृद्धिको आधार तयार पारिने ऊर्जा मन्त्री पुनको भनाई। पाँच वर्षभित्र सबै नागरिकलाई विद्युत सेवा उपलब्ध गराउने दावी।
कंगोमा झन्डै 4 लाख बालबालिका भोकमरीको चपेटामा। युनिसेफद्वारा 8 करोड 80 लाख अमेरिकी डलर सहायता माग।
र नेपाल पुलिसलाई दमक गोल्ड कप फुटबलको उपाधि। फाइनलमा मनाङ मर्स्याङ्दी 1-0 पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू सशिन्द्र गौतम र सुरेश महर्जन सँगै हामी सुफल काफ्ले र विष्णु विश्वकर्मा पनि बिदा हुन्छौ। नमस्कार।